नमस्कार, स्वागत छ कार्यक्रम रेडियो चौतारीमा। प्रविधि संयोजनमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम रेडियो चौतारी सामुदायिक रेडियो गलकुट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बेलुका 6:30 बजे र शनिबार बिहान 7:30 बजे प्रसारण हुने गर्दछ। कार्यक्रम रेडियो चौतारीमा विशेष गरी पछिल्लो समय हामीले समसामयिक विषयवस्तुमाथि छलफल गर्छौँ। गलकुट क्षेत्रको शिक्षासँग सम्बन्धित रहेर हामीले आजको श्रृङ्खलामा कुराकानी गर्नेछौँ। विशेष गरी कार्यक्रम रेडियो चौतारीको यो श्रृङ्खला तपाईँ आफूलाई चाहेको समयमा गलकुट एफएम .com वेबसाइटमा गएर तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम विशेष गरी शिक्षा र शिक्षासँग जोडिँदै गर्दाखेरि शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउनका लागि पछिल्लो समय विद्यालयले सञ्चालन गरिरहेका अतिरिक्त क्रियाकलाप र सरकारी रूपमा पनि पछिल्लो समय सर्वाङ्गीण विकासकै नाममा विभिन्न खेलकुदका गतिविधिहरू सञ्चालन हुने गरेका छन्। ती खेलकुदको कार्यक्रम अन्तर्गत नगर प्रमुख रनिङ सिल प्रतियोगिता सञ्चालन हुँदैछ। यी दुई विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ र समग्र गलकुट क्षेत्रको शैक्षिक उपलब्धि वृद्धि, शैक्षिक गुणस्तर वृद्धिका लागि गरिएका प्रयासहरूको बारेमा पनि कुराकानी गर्नेछौँ। आज हामीसँग कुराकानी गर्नका लागि गलकुट नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव पदमराज आचार्य हाम्रो स्टुडियोमा हुनुहुन्छ। पदम सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार घनश्यामजी।
शिक्षा क्षेत्रकै हिसाबले हेर्ने भने पनि शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालय अझै केही विधिहरू, केही पद्धतिहरू परिवर्तन गरेनन् भन्ने जिज्ञासा पनि यता कता आइरहन्छ। तर सामुदायिक विद्यालय र संस्थागत विद्यालयसँग त्यो फरक पनि छुट्याउने कुरा पनि हाम्रो समुदायमा चलिरहेको हुन्छ। यद्यपि शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अहिले नगरपालिका नगर क्षेत्रभित्र शिक्षा युवा तथा खेलकुद शाखाले गरिरहेको प्रयासहरू के के छन्?
यो शैक्षिक गुणस्तर भन्ने विषय आफैमा एउटा अमूर्त विषय हुँदो रहेछ। यसलाई कुन ढङ्गबाट हेर्ने भन्ने विषय चाहिँ महत्त्वपूर्ण छ। हामी यसलाई खास सिकाइ उपलब्धिको एङ्गलबाट एउटा हेर्न सक्छौँ, अर्को वाञ्छित सिकाइ उपलब्धिहरू कतिको हासिल हुन सके, तोकिएका उद्देश्यहरू हासिल भयो कि भएनन् भन्ने हिसाबबाट हेरिन्छ, र विद्यार्थीको व्यवहारमा परिवर्तन आउन सक्यो कि सकेन भन्ने हिसाबले हेर्छौँ। अहिलेसम्म हाम्रो समाजको हाम्रो हेराइ र बुझाइ भनेको बच्चाले कति प्रतिशत विद्यार्थी पास भएर कस्तो कति जिपिए हासिल गरे भन्ने
सैद्धान्तिक
नतिजाकै पछाडि दगुर्ने एक खालको प्रवृत्ति हामीसँग छ भने, अर्कोतर्फ हाम्रो अभिभावकहरूको बुझाइ बच्चा अङ्ग्रेजी माध्यम अङ्ग्रेजी बोल्न सक्यो, अङ्ग्रेजीमा आफ्ना कुराकानीहरू गर्न सक्यो भने हामी त्यसलाई गुणस्तरको पाठबाट हेर्ने हाम्रो प्रवृत्ति छ। वास्तवमा यो गुणस्तर भन्ने विषय अमूर्त विषय हो र यसमा यी सबै कुराहरू, खास गरेर बच्चाको सिकाइवृत्तिको विषय, उसको व्यवहार परिवर्तनको कुरा, उसको नैतिक मूल्य आचरणमा उसले जुन खालको चाहिँ व्यवहारहरू प्रदर्शन गर्न सक्यो त्यो कुरालाई हामी गुणस्तरको क्षेत्रभित्र चाहिँ समेट्छौँ। र हाम्रो सन्दर्भमा हेर्दा खास गरी सामुदायिक र संस्थागत विद्यालयको दुईटाको फरकपन गुणस्तरमा भनेको एउटा अङ्ग्रेजी माध्यमको कारणबाट पनि संस्थागत विद्यालयमा अलिक बढी गुणस्तरको पाठ चाहिँ हाम्रो अभिभावकको बुझाइ छ। सैद्धान्तिक विषयवस्तुहरूमा बढी प्राप्ताङ्कहरू ल्याउने त्यो संस्थागत विद्यालयको अहिलेको ट्रेन्ड छ भने, तर व्यावहारिक पक्षमा संस्थागत विद्यालयको अलिक कम र सामुदायिक विद्यालयको अलिक बढी भएको छ। अब यो दुइटै चिजलाई मिलाउन सक्यौँ भने बल्ल हाम्रो शैक्षिक गुणस्तर चाहिँ हामीले सोचे अनुसार चाहिँ हुनसक्छ।
जस्तै कतिपय अवस्थामा नतिजामुखी भन्दा पनि व्यवहारमुखी हेर्ने हो भने सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको व्यवहारमा परिवर्तन भएको पाइन्छ, तर त्यसतर्फ कहिले पनि बहसै चल्दैन यो समुदायमा पनि। गलकुट नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी शिक्षाको चाहिँ अभ्यास सुरु भएको छ। त्यसको हिसाबले पनि सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी बोल्न सक्ने खालको विद्यार्थी उत्पादन गर्न सक्ने विद्यालयहरू छन् भन्न सकिने अवस्था हो।
अहिले सुरुवात भएको छ, तर अङ्ग्रेजी माध्यमको लागि हामीले केही विशेष तयारीहरू चाहिँ हुन जरुरी छ, खास गरी टिचरको प्रिपेरेसनको विषय। अहिले हामी माध्यम अङ्ग्रेजी बनाउन खोज्यौँ, तथापि अङ्ग्रेजी पढाउनका लागि, अङ्ग्रेजीलाई अङ्ग्रेजी माध्यमै पढाउनका लागि हामीले त्यो खालको शिक्षक तयारीको पाठलाई अहिले पनि प्रभावकारी रूपमा अगाडि पढाउन सकेका छैनौँ।
जस्तो त्यो कहिलेकाहीँ यो विषयसँग जोडिन्छ, बुढा शिक्षक परम्परागत शिक्षण विधि, तर विद्यार्थी नयाँ प्रविधि मैत्री शिक्षाको अपेक्षा, ती कुराले अलि नमिलेको
हो।
यो अलि व्यावहारिक हिसाबले हेर्यो भने पनि अहिले सामुदायिक विद्यालयमाथि एउटा ठुलो आरोप पनि लाग्ने गर्छ, अङ्ग्रेजी शिक्षा दिन थाले तर सामुदायिक विद्यालयले अत्याधिक शुल्क पनि लिन थाले त्योसँग जोडिएर।
अब यस्तो छ, खास गरी हाम्रो यसमा हाम्रा ऐन नियमहरू पनि केही हिसाबले बाधक छन्। हाम्रो शिक्षा नियमले कक्षा 5 सञ्चालित भएको विद्यालयमा 3 शिक्षकको कुरा गर्छ, अब कक्षा 3 चलेको विद्यालयमा 2 शिक्षकको कुरा गर्छ। अब निमाई माविमा हाम्रो न्यूनतम दरबन्दी शिक्षा नियमले तोके पनि हामी त्यो अनुसारको दरबन्दी हामी सङ्घीय लेभलबाट उपलब्ध गराउन सकेका छैनौँ। त्यस हिसाबले हरेक विद्यालयमा हामी हेऱ्यौँ भने सामुदायिक स्रोतका शिक्षकहरूको व्यवस्थापन गर्नुपर्ने अवस्था छ र त्यो अनि हाम्रो दरबन्दीमा भएको शिक्षकहरू खास गरी हामी इङ्ग्लिस मिडियम अङ्ग्रेजी बेसको शिक्षक साथीहरू हामी नियुक्तिको प्रक्रियाले अङ्ग्रेजी बेस खोज्दैन, सबै जनरल खोज्छ। हामी नियुक्तिमा जनरल बेस खोज्ने तर रिजल्ट चाहिँ अङ्ग्रेजी खोज्ने, अङ्ग्रेजीको माध्यम खोज्ने, यो प्रवृत्तिले विद्यालय चाहिँ अङ्ग्रेजी माध्यम पढाउन सक्ने खालका शिक्षकहरू राख्न पर्ने त्यो बाध्यतामा छन्। फेरि अर्को कुरा के हो भने हाम्रा विद्यालय सामुदायिक विद्यालय हुन् र राज्यले चाहिँ हाम्रो कक्षा 8 शिक्षालाई अनिवार्य निशुल्क र 12 शिक्षालाई निशुल्क गर्ने जुन संवैधानिक प्रावधान गरेको छ, तथापि अभिभावकले सामुदायिक विद्यालय भएको नाताले त्यो विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा अभिभावकको सहयोग चाहिँ लिने कुरा वास्तवमा हाम्रो ऐन नियम कानुन कुनैले पनि छेकेको देखिँदैन।
विद्यालय र शिक्षकको विषयमा हामी दोस्रो खण्डमा पनि कुराकानी गरौँ अलिक पछाडि। जस्तो बसाइ सराइका कार्ड पनि त्यससँग जोडिएका छन्, शिक्षकको क्षमता विकासको कुरा पनि जोडिएका छन्, त्यो दोस्रो खण्डमा कुरा गरौँला। अहिले ताजा विषय चाहिँ नगर प्रमुख रनिङ सेल प्रतियोगिता सञ्चालन हुँदैछ। खास यो रनिङ सेल प्रतियोगिता पहिला राष्ट्रपति रनिङ सेल प्रतियोगिता सुरु हुन्थ्यो, अहिले त्यसको स्वरूप परिवर्तन गरियो अथवा त्यही कार्यक्रमलाई नगर प्रमुखको रूपमा सञ्चालन गरिएको छ। खास नगर प्रमुख रनिङ सेल प्रतियोगिताको आवश्यकता औचित्य खास के हो?
वास्तवमा यो खेलकुद प्रतियोगिता हाम्रो बालबालिकाहरूको शारीरिक मानसिक लगायत सर्वाङ्गीण विकासको लागि एउटा अपरिहार्य विषय हो। जुन स्वस्थ शरीरमा मात्रै स्वस्थ मस्तिष्कको बास हुन्छ त्यो भने चाहिँ विद्यालय स्तरबाटै हामी साना बालबालिकाहरूलाई विभिन्न किसिमका खेलहरूमा हामी खेलाउन सक्यौँ भने राष्ट्रको लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका खेलाडीहरू उत्पादन गर्ने त्यो एउटा थलो नै विद्यालय हो। यस हिसाबले हामी पहिला वीरेन्द्रशील प्रतियोगिता भनेर सुरु गर्थ्यौँ,
सुरुवातमा
वीरेन्द्रशील प्रतियोगिता भनेर सुरुवात यो सम्भवतः 2039 सालदेखि हामी वीरेन्द्रशील प्रतियोगिताको रूपमा हामी सञ्चालन गर्दै आएका थियौँ। अब लोकतन्त्रको स्थापनापछि हामी राष्ट्रपति रनिङ सेल प्रतियोगिता हामी जिल्ला स्तर र क्षेत्रीय स्तर र राष्ट्रिय स्तरमा हुँदै आएको थियो। खास गरी 2072 संविधान जारी भइसकेपछि स्थानीय तहको चुनाव भइसकेपछि स्थानीय सरकार सञ्चालन ऐन लगायतका यी विषयहरूले हाम्रा सामुदायिक विद्यालयहरूको विद्यालय स्तरीय व्यवस्थापन गाउँपालिका र नगरपालिकालाई दिइसकेपछि यी खेलहरू अहिले स्थानीय तह स्तरीय र जिल्ला स्तरीय अनि प्रदेश स्तरीय हुँदै केन्द्र स्तरीय त्यो कार्यक्रमको रूपमा चाहिँ अगाडि बढेको छ। र यसको नामको रूपमा अब खास गरी राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन गर्नका लागि संघीय सरकारले हामीलाई थोरै बजेटको रूपमा 1,00,000 रुपियाँ मात्रै उपलब्ध गराउँछ, तर त्योभन्दा धेरै लगानी चाहिँ स्थानीय तहले चाहिँ बेहोर्नुपर्ने भएको हुनाले यसको नाम मात्रै हामी यहाँ मात्रै नाम हामी विद्यालय नगर प्रमुख स्तरीय
रनिङ
सिल प्रतियोगिता भनेर नाम चेन्ज गरेको हो, तर यो र राष्ट्रपति रनिङ सिल भन्नुको बिचमा चाहिँ खास केही भिन्नता छैन।
जस्तो योसँग जोडिएको खेलकुदको एउटा पक्ष रहिहाल्यो, त्यहाँभित्र के खेलकुद छन् भन्ने कुरालाई पनि जोडौँला। शैक्षिक सामग्री प्रदर्शनीलाई पनि गलगुट नगरपालिकाले आत्मसात गरेको पाइन्छ, त्यहाँ कस्तो खालको शैक्षिक सामग्री प्रदर्शनी हुन्छ? पहिलो पटक गरिएको रनिङ सिल प्रतियोगितामा विद्यार्थी निर्मित अत्याधिक बढी, विद्यालय केन्द्रित अलि बढी, तर अभिभावक निर्मित अलि कमजोर हो कि, शिक्षक निर्मित कमजोर हो कि भन्ने गुनासो पनि आउँथ्यो।
धन्यवाद यसको लागि। अब खास गरी यसमा के छ भने शैक्षिक सामग्री वास्तवमा शिक्षण सिकाइको अत्यन्तै महत्वपूर्ण पाटो रहेछ, होइन? वान पिक्चर इज बेटर देन थाउजन्ड वर्ड्स। अहिले हामीले यो शैक्षिक प्रदर्शनी किन गर्न खोजिरहेको भने कम्तीमा यही नामबाट भए पनि हाम्रो कक्षा कोठामा बालबालिकाहरूलाई सृजनशील सिपहरू सिकुन्, शिक्षकमा पनि त्यो खालको जागरण हुन् र भोलिको शिक्षण सिकाइको पाठमा पनि ती हामीले निर्माण गरेका सामग्रीहरूले सकारात्मक नतिजा दिन सकोस् भन्ने सोचका साथ यो शैक्षिक प्रदर्शनीको आयोजना गर्न खोजेको हो। र हाम्रो मूल ध्येय यसमा चाहिँ शिक्षक निर्मित र विद्यार्थी निर्मितमा हामी बढी केन्द्रित हो, सँगसँगै अभिभावकद्वारा निर्मित सामग्रीहरूलाई पनि हामी यसमा प्रदर्शन गर्ने त्यो चाहिँ काम गर्न सक्छौँ हामी।
जस्तो यसरी तीन क्षेत्रमा भनौँ न, विद्यार्थीको, शिक्षकको र अभिभावकको, सबै क्षेत्रले सामुदायिक विद्यालयतर्फ शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन निर्मित सामग्रीबाट पनि विद्यार्थीले धेरै कुराहरू सिक्न सक्छन्। यो शैक्षिक सामग्री प्रदर्शनी एक हिसाबले त हामीले गत वर्ष पनि गरिसकेका छौँ, नतिजाको हिसाबले केही फरक आएको छ? त्यो शैक्षिक सामग्री बनिसकेपछि अभिभावकको चासो विद्यालयप्रति खास के पाउनु भएको छ, अनुगमन पनि गरिरहनु भएको छ?
अब यो शैक्षिक प्रदर्शनीमा उत्कृष्ट नतिजा ल्याएका विद्यालयहरूको अनुगमन गर्दा त्यसले एउटा कक्षा कोठाको शिक्षण सिकाइको वातावरण धेरै अनुकूल भएको चाहिँ मैले पाएँ। जस्तो गत वर्ष के अरे उत्कृष्ट नतिजा ल्याएका सानोरेगी आधारित विद्यालय, मनेवा आधारित विद्यालय, बालज्योति प्राथमिक विद्यालय लगायत यी विद्यालयहरूमा जाँदा कक्षा कोठा पुरा सिकाइ मैत्री भएको चाहिँ मैले महसुस गरेँ। त्यो भएको हुनाले अब यसलाई हामी एउटा निरन्तर एउटा प्रक्रियाको रूपमा लैजान सक्यौँ र निरीक्षण अनुगमन मार्फत त्यसको उपयोग गराउन चाहिँ हामीले हामीले अलिकति विद्यालयलाई चाहिँ सजग गराउन सक्यौँ भने वास्तवमा शिक्षण सिकाइको पाठमा चाहिँ यसले सकारात्मक नतिजा ल्याउने मैले चाहिँ महसुस गरेका छु।
खेलकुद भन्दा बित्तिकै भलिबल भन्ने प्रचलन छ।
हजुर,
नगर प्रमुख रनिङ सिल प्रतियोगितामा बालबालिकाको सर्वाङ्गीण विकासकै लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत के हुन्छन्?
अब यसमा हामी खेलकुद प्रतियोगिताभित्र खास गरी हामी भलिबल प्रतियोगिता छ, अर्को हामी एथलेटिक्सका कार्यक्रमहरू छन्। अब भलिबल प्रतियोगिताले स्वाभाविक हो त्यसले टाइम धेरै लिने र अलि बच्चा बच्चीलाई हेर्नका लागि दर्शकहरूलाई हेर्नका लागि पनि त्यो अलि बढी रोमान्टिक हुने भएको हुनाले हाम्रो ध्यान चाहिँ त्यता
खेलकुद भन्दा भलिबल
चाहिँ हाम्रो त्यो सोचाइ भएको हो। तर हामीसँग छात्र र छात्राका धेरै इभेन्टहरू छन्, जस्तो भलिबल प्रतियोगिता हामी छात्र छात्रा दुवैको प्रतियोगिता गराउँछौँ, खेल तालिका पनि सार्वजनिक भइसकेको छ। एथलेटिक तर्फ हामी छात्र र छात्रा दुवै हामी 100, 100 मिटर, 200 मिटर, 400 मिटर, 800 मिटर र 1500 मिटर दौड र 4x100 मिटर रिले दौड 4x100 मिटर रिले दौडको प्रतियोगिता छ भने थप छात्रहरूको लागि 3000 मिटर दौड कार्यक्रम पनि राखिएको छ। अर्को उफ्रने र फ्याँक्ने जुन फिल्डतर्फकै खेलतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो चाहिँ छात्राहरूको लागि 600 ग्रामको हुन्छ भने छात्रहरूको लागि 800 ग्राम चाहिँ हुन्छ र सर्ट फुट चाहिँ 12 पाउन्डको चाहिँ जुन सर्ट फुट त्यो प्रतियोगिता चाहिँ अहिले हामीले राखेका छौँ। यस हिसाबले हेर्दा धेरै खेलहरू चाहिँ भलिबलभन्दा बाहेकका पनि धेरै प्रतियोगिताहरू हामीले समावेश गरेका छौँ।
कार्यक्रम सञ्चालन गर्नु पनि पर्ने तर विद्यार्थीको सिकाइको हिसाबले अथवा उनीहरूको बिदाको समय पारिएन भनेर कहिलेकाहीँ बहस हुन्छ नि,
यसमा त्यो एकदम महत्त्वपूर्ण विषय हो। गत वर्ष हाम्रो पहिलो प्र्याक्टिस थियो, अब नगरपालिका स्थापना भइसकेपछि पहिलो वर्ष खेलकुदमा राम्रै बजेट चाहिँ विनियोजन भएको रहेछ, यद्यपि त्यो कार्यान्वयन हुन सकेन। गत वर्ष थोरै बजेट हुँदाहुँदै पनि त्यसबाट हामीले जेठको लास्टतिर हामी देशको 23, 24, 25 हामीले यो पहिलोचोटि चाहिँ नगर प्रमुख स्तरीय खेलकुद प्रतियोगिता र शैक्षिक प्रदर्शनीलाई आयोजना गरेका थियौँ। अब अहिले समयको हिसाबले मङ्सिरतिरको समय अलिक ठिक हो कि जस्तो लाग्थ्यो, तर त्यो दुईवटा खेलको बिचको ग्याप चाहिँ अत्यन्तै कम भएको हुनाले अहिले हामी माघमा चाहिँ गर्न खोजेको हो। र यसमा पनि अहिले अब कक्षा 10 को ठ्याक्कै सेन्टअप परीक्षा योभन्दा अगाडि लैजाउँ भने अब मौसम चिसो भएको कारण र ले पनि हामीले यो टाइम चाहिँ एकदम उपयुक्त जस्तो चाहिँ लाग्छ हामीलाई।
त्यससँग जोडिएको अर्को एउटा जिज्ञासा छ, खेलका लागि टाढा टाढाका विद्यार्थी आउँछन् तर आर्थिक जोहो गर्न विद्यालयलाई गाह्रो भयो भन्ने पनि जिज्ञासा थियो।
यसमा खास गरी कुरा स्वाभाविक हो, अब अहिले खास गरी टाढाको विद्यालयहरूका लागि आवत जावत र बच्चालाई राख्ने, खाजा खुवाउने लगायतका कुरामा ठुलो लगानी भएको छ। यद्यपि हामी यो खेलको सन्दर्भमा के हो भने हिजो राष्ट्रपति रनिङ सिल प्रतियोगिता जिल्ला स्तरीय कार्यक्रमको रूपमा
जिल्लामा
हुँदा पनि यहाँबाट जाने बस्ने खालको सुविधा चाहिँ त्यो राष्ट्रपति रनिङ सिल प्रतियोगितामा कुनै खालको व्यवस्था चाहिँ गर्नु के अरे गर्ने चाहिँ नियम थिएन। त्यो हिसाबले हामी नजिकमा यो प्रतियोगिता सञ्चालन गर्दा त्योभन्दा धेरै कम खर्च त हुन्छ, तर गत वर्षको त्यो विद्यालयको गुनासोलाई यस वर्ष हामी थोरै भए पनि बच्चालाई खाजा र खाजाको लागि थोरै सपोर्ट र आवत जावत जुन टाढाको विद्यालयको लागि आवत जावतको लागि थोरै सपोर्टको व्यवस्था चाहिँ हामीले गर्ने चाहिँ सोच बनाएका छौँ।
हुन्छ, यो खेलकुदसँग जोडिएका जिज्ञासा हामीले राख्दै गर्दाखेरि अब विद्यालयसँग जोडिएका अलिकति,
हजुर,
गलकुट क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा अहिलेको हिसाबले हेर्नुभयो भने उल्लेख्य प्रावि तह सञ्चालन भएको विद्यालयमा विद्यार्थीको संख्या कम छ भन्ने जिज्ञासा आउँछ। कतिपय अवस्थामा बसाइ सराएको कारणले, कतिपय अवस्थामा त्यही सेवा क्षेत्रको अभिभावक र शिक्षकै जिम्मेवार नभएको भन्ने कुरा गुनासो पनि आउँछन्, वास्तविकता हो सर?
यसमा दुईवटा विषय छन्। एउटा विषय भनेको जस्तो हामी गलकुट मात्रै होइन समग्र देशको विद्यार्थी संख्या अहिले घट्दै गइरहेको छ। हामी स्कुल खोल्दै गयौँ, हिजो जनसङ्ख्या वृद्धि दर उच्च थियो, विद्यालय खोल्दै गयौँ अनि त्यो हिसाबले विद्यार्थी संख्या धेरै थियो। अहिले हाम्रो जनसङ्ख्या वृद्धि दर कम भएको छ अनि विद्यार्थीको भर्ना दर बढेको छ। भर्ना दर जुन अब विद्यालय बाहिरको संख्या चाहिँ पहिला धेरै थियो, अहिले कम हुँदै आएको छ र हामी निरन्तर विद्यार्थी मूल्याङ्कन लगायत हाम्रो जुन मूल्याङ्कन पद्धतिको सुधारको कारण बच्चा अनुत्तीर्ण हुने त्यही कक्षामा दोहोऱ्याउने प्रवृत्ति पनि कम भएको छ। यस हिसाबले विद्यार्थी संख्या समग्रमा घट्दै आएको छ र हाम्रो जस्तो पहाडी भूभागको सन्दर्भमा सामुदायिक विद्यालयको गुणस्तर चाहिँ कमजोर भएको कारणबाट मात्रै विद्यार्थी संख्या घटेको होइन, खास यसरी बसाइ सराइको कारण जनसङ्ख्या वृद्धि दर कम भएको कारण र त्यो जनसङ्ख्या वृद्धि दर कम हुँदा हुने असर भनेको जन्ममा हुँदो रहेछ, त्यो विद्यार्थीमै देखिँदो रहेछ। जस्तो अहिले एक कक्षामा विद्यार्थी पाँचजना छ तर पाँच कक्षाका विद्यार्थी चाहिँ बाह्रजना विद्यार्थी आउट भएको छ, एक कक्षामा पाँचजना विद्यार्थी थपिएको छ। यसको अर्थ भनेको के हो भने हाम्रो जन्म दरको जुन ऋणात्मक प्रभाव चाहिँ हाम्रो विद्यार्थी सङ्ख्यामा देखिएको छ। त्यस हिसाबले हिजो हामी आवश्यकतामा विद्यालयहरू खोल्यौँ, अब अहिले यातायातका सुविधाका कुराहरू लगायतका विविध कुराहरूले गर्दा अहिले हामी विद्यालय एकीकरण गर्ने, समायोजन गर्ने र त्यसलाई रूपान्तरण गर्ने, त्यो गर्न सक्यौँ भने यो समस्यालाई चाहिँ हामी समाधान गर्न सक्छौँ।
सिकाइ उपलब्धिको हिसाबले विद्यार्थी बढी जिम्मेवार हुँदो रहेछ कि शिक्षक?
सिकाइ उपलब्धिको सन्दर्भमा शिक्षक बढी जिम्मेवार हुन्छ, किन भन्दा त्यो कक्षा कोठामा बच्चालाई सिकाउने मूल जिम्मेवारी भनेको शिक्षकै हो र शिक्षकले चाहे भने बच्चाको सिकाइ उपलब्धि सुधार गर्न सक्छन्।
शिक्षकहरूको अहिलेसम्मको पद्धति प्रक्रियाको हिसाबले हेर्दै गर्दाखेरि तपाईँले पढ्दै गर्दा पनि सायदै त्यो एउटा भाषणको भनौँ न एउटा शिक्षकले अगाडि बोल्ने विद्यार्थीले सुन्ने भाषण शैलीमै हामीले अध्ययन गर्यौँ जस्तो लाग्छ। मैले पनि त्यही गरेँ, अहिलेका बच्चाले पनि त्यही गर्दैछन्। तर हामी एउटा चोर औँलाले अथवा बुढे औँलाले एउटा स्मार्टफोन चलाएर वर्ल्डलाई हामी नजिक बनाउँदैछौँ, विश्व नजिक छ भनेर हामीले त्यो दैनिक व्यवहारमा प्रयोग गरिरहेका छौँ। तर शिक्षण सिकाइ विधि चाहिँ हिजोको जस्तै अथवा भनौँ न चार पाँच दशक अगाडिको जस्तै पहिला खरिपाटीमा लेख्ने, पछाडि ब्ल्याक बोर्डमा लेख्ने, अहिले व्हाइट बोर्डमा लेख्ने त्यही जमाना छ। पद्धति विधिको हिसाबले परिवर्तन नभएको भन्ने लाग्दैन?
होइन, यसमा केही सकारात्मक सुरुवातहरू भएका छन्, यो फेरि एकैचोटि हुने विषय पनि रहेन छ। किनभने हाम्रो हिजोको शिक्षक साथीहरू हामी 10 वर्ष अगाडि हेऱ्यौँ भने हामी कम्प्युटर देखिन्थेनौँ, अब अहिले हामी करिकरी विद्यालयहरूमा कम्प्युटरको एक्सेस चाहिँ पुर्याउन सकिरहेका छौँ। तथापि त्यो प्रविधि चलाउन सक्ने चाहिँ जनशक्तिको व्यवस्थापन गर्न सकेका छैन, नम्बर वान। नम्बर दुई के रहेछ भने अहिले हामी स्कुलमा कम्प्युटरहरूको व्यवस्थापन गरिरहँदा हाम्रो शिक्षक साथीहरू र हाम्रो पनि बुझाइ के भने कम्प्युटर भनेको वर्ड एक्सेल चलाउने हो, त्यो कम्प्युटर चलाउन सिक्ने हो भन्ने त्यो सोचले पनि अलिकति बिगारिरहेछ। वास्तवमा आइसिटी इन एजुकेसन भनेको हरेक शिक्षकले आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा त्यो के अरे कम्प्युटर, इमेल, इन्टरनेटहरूलाई प्रयोग गर्न सकोस् भन्ने मूल मर्म हो। तर हामी फेरि एउटा बेसिक सिकाउने हिसाबले चाहिँ हामी त्यो सोचका साथ अगाडि बढेको हुनाले अलिकति समस्या आएको हो। तर केही केही सुरुवातहरू चाहिँ नभएको पनि होइन, भएको पनि छ र यो बिस्तारै हुने विषय पनि हो। फेरि
प्रविधि मैत्री विद्यार्थीलाई अब सिकाएको हिसाबले पनि त्यो खालको व्यवस्थापन गर्ने तयारीमा छ। जस्तो अहिले अलिक बढी चाहिँ शिक्षकले सुविधा लिएपछि सुविधा अनुसार शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भएनन् भन्ने गुनासो पनि आउँछ अभिभावकबाट सामुदायिक विद्यालयमा। कतिपय अवस्थामा विदा लिएर घरमा बसिदिने, जानकारी नगराइदिने, अथवा विद्यालयको प्रशासकलाई नटेर्ने, अथवा प्रशासकले शिक्षा शाखामै नटेर्ने, त्यस्तो खालको प्रवृत्ति गलकोट क्षेत्रभित्र सके चाहिन्छ,
त्यो खालको समस्या छ। किन खास गरी हामी सरकारी विद्यालयको समस्या भनेको हाम्रा शिक्षकहरूलाई हामी आफ्नो क्षमताको भरपूर उपयोग गर्ने हिसाबले चाहिँ हामी काममा लगाउन सकेनौँ। यो विषय के रहेछ भने एउटा मनोविज्ञानको विषय पनि रहेछ। यदि शिक्षकले सकारात्मक हिसाबले सोच्यो, व्यवस्थापनले सकारात्मक हिसाबले सोच्यो भने सामुदायिक विद्यालय पनि चेन्ज गर्न सक्दा रहेछन् भन्ने कुरा देखिएको छ।
जस्तो उदाहरण पनि आइसक्यो,
कतिपय उदाहरणहरू पनि हामी हाम्रै बिचमा चाहिँ आइसकेका छन्। एउटा स्कुल मर्ज गरेर त्यहाँ सिकाइ उपलब्धि नदिएको शिक्षक अर्को विद्यालयमा पढाउँदाखेरि उसले राम्रो नतिजा दिएका उदाहरणहरू पनि हामीले पाएका छौँ। त्यो हिसाबले यो एउटा मनोविज्ञानको विषय रहेछ र खास गरी विद्यालयलाई राम्रो बनाउने भन्ने कुरा त्यसको नेतृत्व चाहिँ कस्तो रह्यो भन्ने कुरा चाहिँ हुँदो रहेछ। मैले त्यही भएर जहिले पनि भन्ने गर्छु, राम्रो प्रधानाध्यापक, राम्रो विद्यालय, त्यो नेतृत्वले ती शिक्षकलाई गुडाउने, तिनलाई परिचालन गर्ने, तिनको क्षमताको भरपूर उपयोग गराउने र अभिभावकदेखि लिएर व्यवस्थापन समितिलाई पनि परिचालन गराउने एउटा महत्त्वपूर्ण नेतृत्वीय भूमिका चाहिँ प्रधानाध्यापक हुने भएको हुनाले प्रधानाध्यापकलाई बढी जिम्मेवार बनाउन सक्यौँ। उसलाई उसको कार्य सम्पादनलाई चाहिँ उसको नतिजासँग चाहिँ हामी जोड्न सक्यौँ, उसको दण्ड र प्रोत्साहनका पद्धतिलाई हामी नतिजासँग जोड्न सक्यौँ भने शिक्षामा चाहिँ हामी सुधार गर्न सक्छौँ जस्तो लाग्छ मलाई।
यो स्थानीय तह गठन भइसकेपछि स्थानीय सरकार गाउँ नगरमा आइसकेपछि भ्रष्टाचार पनि मौला आयो भन्ने जिज्ञासा पनि आउँछ। पछिल्लो समय त समाचार सार्वजनिक भइरहेका छन्, त्यसमध्ये पनि विद्यालय अझ बढी परे भन्ने गुनासो पनि धेरथोर सुनिन्छ। कतिपय अवस्थामा हिजोको दिनमा अथवा अहिलेको दिनमा पनि नगरपालिकाबाट अथवा शिक्षा शाखाबाट लिएको अनुदान विद्यालयमा चाहिँ त्यो पैसाको चाहिँ व्यवस्थापन सही हिसाबले, गुणात्मक हिसाबले व्यवस्थापन गर्नुपर्ने, त्यो अब आगो औसत बजेटको पनि कारण फितलो भएको देखिन्छ। त्यस्तो खालको अवस्था छ कि छैन?
अरू क्षेत्रको बारेमा त मैले भन्न नि मिल्दैन, मलाई त्यति धेरै जानकारी पनि छैन। तर शिक्षाको सन्दर्भमा कुरा गर्दा पहिलाको भन्दा भ्रष्टाचार कम भएको छ मैले त्यो फिलिङ गरेको छु। किन भन्दा विद्यालयमा हामीले नगरपालिकाबाट दिने अनुदानहरू स्थानीय तह मार्फत बजेटहरू अनुदानको रूपमा चाहिँ दिन्छौँ, सशर्त अनुदानको रूपमा, कतिपय निशर्त अनुदानको रूपमा दिन्छौँ। हिजो जिल्ला शिक्षा कार्यालय मार्फत हेर्दा के खालको समस्या थियो भने अनुदान दिने र अनुदान दिएर बजेट खर्च भएको कुरालाई मात्रै प्रगतिको
रूपमा
खर्च मात्रै लिने पद्धति थियो भने अब अहिले नजिकबाट मोनिटरिङ हुँदा अब हिजो चाहिँ हामीले दिएका कार्यक्रमहरू पनि सम्बन्धित शीर्षकमा खर्च गरिएको छ कि छैन भन्ने कुरामा स्थानीय तहले अहिले बढी चासो दिएको कारणबाट विद्यालयको सन्दर्भमा हाम्रो शिक्षा क्षेत्रको सन्दर्भमा हिजोको भन्दा धेरै सकारात्मक चाहिँ नतिजा चाहिँ देखिएको चाहिँ मैले महसुस गरेका छु। अहिले पनि के समस्या छ भने अब मैले गलकुटको सन्दर्भमा यो कुरा बोलेँ तर समग्र सन्दर्भमा भन्यो भने अहिले हामी ऐन नियम निर्माणको स्टेजमा छौँ नम्बर एक। दोस्रो चाहिँ हामीसँग जनशक्तिको व्यवस्थापन भइसकेको पनि छैन धेरै ठाउँमा। अहिले हामीसँग पनि गलकुट नगरपालिकामा शिक्षा शाखा सञ्चालन गर्ने सन्दर्भमा म एक्लै छु। अब जनशक्ति लोकसेवाबाट पास भएर अब बल्ल आउँदैछ, यो हिसाबले जनशक्तिको पूर्णता भइसकेपछि क्रमशः शैक्षिक सुशासनको पाठमा र आर्थिक पारदर्शिताको पाठमा चाहिँ स्थानीय तहमा हामी विद्यालयहरूलाई दिइसकेपछि धेरै सकारात्मक नतिजा आउने चाहिँ मैले महसुस गरेको छु। त्यो अन्यत्र पनि त्यो देखिएको छ। यद्यपि अलिकति असजिलोपन के आएको भने हिजो जिल्लाले हेर्थ्यो, अहिले स्थानीय तहबाट हेर्दा त्यसलाई चाहिँ विद्यालयहरूले चाहिँ सकारात्मक रूपमा नलिने, अनावश्यक हिसाबले चाहिँ विद्यालय र शिक्षकलाई चाहिँ सरुवा लगायतका प्रवृत्ति जुन हामी अन्य पालिकाहरूमा त्यो चाहिँ देख्छौँ, त्यो समस्या चाहिँ को एउटा मनोवृत्तिको कारणबाट पनि केही केही खालका समस्याहरू आएका होलान्। तर गलकुट नगरपालिकाको सन्दर्भमा हामी चाहिँ शिक्षा क्षेत्रलाई एउटा व्यवस्थित हिसाबले पहिलाको भन्दा धेरै प्रभावकारी हिसाबले अगाडि बढाउने हिसाबले चाहिँ अगाडि बढाएका छौँ।
यसभन्दा अगाडि पनि तपाईँसँग म व्यक्तिगत अन्तरङ्ग कुराकानीमा पनि जोडेको थिएँ, जस्तो विद्यालयमा शिक्षकहरू छन् अहिलेसम्म गलकुट नगरपालिकाभित्रबाट दरबन्दीमा अथवा रातमा रहेका बाल विकास केन्द्रमा रहेका सहजकर्ताको हिसाबले ती सबै व्यक्तिहरूले पोसाक भत्ता लिन्छन् तर पोसाक लगाउँदैनन्, कारण के रहेछ?
अब यो पनि यस्तो छ, अब अहिले हामी खासरी सरकारी दरबन्दीमा रहेका सबै शिक्षक बाल विकासका सहजकर्ता र गत वर्षदेखिबाट बाल विकासका सहजकर्ता र विद्यालय कर्मचारीका लागि समेत हामी वार्षिक 10,000 दरले हामी पोसाक चाहिँ वितरण गर्दै आएका छौँ।
अब यसरी गलकुट नगरपालिकाले वार्षिक 50,20,000 लगानी गर्छ पोसाकमा
मात्रै,
शिक्षा शाखाको मात्रै होइन तर अरू पनि छ, निजामती तर्फ पनि होला होइन, अरू स्वास्थ्यका कर्मचारीको पनि अवस्था होला, तर शिक्षक भनेको विद्यार्थीको लागि त्यस्तो पात्र हुन्छ, त्यो अभिभावक भनौँ न उसलाई जन्म दिने बाबुआमाले बोलेको शब्द भन्दा पनि शिक्षकको शब्द प्रति उसको विश्वास छ, बाबुआमाले भनेको कुरा पनि उसले विश्वास मान्दैन, त्यो गलत हो भन्छ, भनेपछि विद्यार्थीलाई चाहिँ यो कहिलेकाहीँ लाग्दैन तपाईँले अनुगमन गर्दै गर्दाखेरि विद्यार्थी पोसाक बाहिर आउँदा विद्यालय बाहिर बस्छ, शिक्षक पोसाक बाहिर आउँदा विद्यालय बाहिर बस्नुपर्ने होइन?
यो एकदम जायज विषय, किन भन्दा झन् पोसाकै नाममा हामी सुविधा लिइसकेपछि विद्यालयको व्यवस्थापकले खास गरी नेतृत्व गर्ने प्रधानाध्यापकले पनि सबै शिक्षक चाहिँ ड्रेसमा आएका छन् कि छैनन्, ड्रेस लगाउँछन् कि लगाउँदैनन् भन्ने कुरामा चाहिँ अनुगमन गर्ने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्ने गराउने पार चाहिँ हाम्रो प्रधानाध्यापकको हो। तर त्यो दिशामा अझै पनि हामी जिम्मेवार हुन नसकेको हो कि भन्ने चाहिँ मलाई पनि त्यो खालको अनुभूति चाहिँ भएको छ, र आगामी दिनमा हामी त्यो खालको प्रवृत्तिलाई निरुत्साहित गर्ने हिसाबले चाहिँ हामी हाम्रो
प्रशासक नै ड्रेस बाहिर भइदियो अथवा पोसाक बाहिर भइदियो भने अरू शिक्षक के हुने भन्ने जिज्ञासा चाहिँ यहाँनिर आउँछ। एउटा सिकाइ उपलब्धिका हिसाबले हामीले सामुदायिक विद्यालयबाट नतिजाकै लागि उपलब्धि मान्ने अवस्थामा त हामी छैनौँ, व्यावहारिक गुणका कुराहरू छन् होइन, दुध केले दिन्छ भन्दा ट्रकले भन्ने होइन, हामीले त गाई भैँसीले दिन्छ भनेर सिकाइरहेका छौँ। त्यो हिसाबले पनि शिक्षकले अलिकति विद्यार्थीसँग जुन समय बिताउँछन् 45 मिनटको पिरियड अथवा 40 मिनटको समय, त्यो बिताउँदै गर्दा त्यो 40 मिनट विद्यार्थीकै नजरमा बिताउँछन् भन्ने लाग्छ सर?
खास गरी सबभन्दा समस्याको विषय त्यही हो, हामी सामुदायिक विद्यालयको सन्दर्भमा शैक्षिक गुणस्तरमा हामी पाठ्यक्रमले तोकेको समय हाम्रो शिक्षकलाई चाहिँ कक्षाको ठाउँमा राख्न नसक्नु र त्यो निर्धारित समयको चाहिँ सुनिश्चित गर्न नसक्नु सामुदायिक विद्यालयको एउटा मुख्य समस्या हो। त्यही भएको हुनाले हामी यसपटक अस्ति हामी प्रबैठक सहित राखेर शिक्षण सिकाइ समय कार्यान्वयन कार्यविधि त्यो हाम्रो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको छ, त्यो कार्यविधि अनुसार हरेक टिचरले कति समय चाहिँ कक्षाको ठाउँमा बितायो भनेर हामी डे टु डे पिरियड वाइज त्यसको अभिलेखन गर्ने प्रक्रिया पनि हामीले प्रारम्भ गरिसकेका छौँ। अब त्यसको विश्लेषण मार्फत हामी यो पक्षमा सुधार गर्ने हिसाबले चाहिँ अगाडि बढेका छौँ।
हामी कुराकानीको अन्तिम चरणमा पनि छौँ। गलकुट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले पछिल्लो समय शिक्षाकै हिसाबले शिक्षालाई अलिक वैज्ञानिक शिक्षा र व्यावहारिक शिक्षा अथवा प्रविधि मैत्री शिक्षा यी तिनै शिक्षाकालाई अलिक व्यवस्थित बनाउनको लागि अनुगमनका कुराहरू पनि सञ्चालन गरिरहनु भएको छ। कतिपय अवस्थामा विद्यालयमा अध्यापन गराउन जाने शिक्षक चाहिँ मदिरा सेवन गरेको अवस्थामा कारवाहीका कुरा होस् अथवा खेताला शिक्षकलाई कारवाहीको कुरा पनि होस्, अहिले पनि त्यस्तो खालको भेटिन्छ?
अब अहिले पनि त्यो खालको समस्याहरू छ, नभएको होइन अति, अब हामीले खास गरी एक दुईवटा समस्याहरू जस्तो अहिले प्राथमिक तहको पदस्थापनको बेला के अरे विद्यालयमा नियमित हुन नसक्ने, पठन पाठन हुन गाह्रो हुनसक्ने त्यस्ता शिक्षकहरूलाई हामीले विभिन्न हिसाबबाट चाहिँ उनीहरूलाई चाहिँ उत्प्रेरित गरेर हामीले सेवाबाट चाहिँ हट्ने खालका एक खालका परिस्थिति पनि हामीले त्यो खालको वातावरण चाहिँ सिर्जना गऱ्यौँ। अब अहिले अनियमितताको कुरा अझै पनि आएको छ, त्यो एउटा मानवीय स्वभाव पनि हुँदो रहेछ, त्यसलाई हामीले सूक्ष्म रूपले चाहिँ विश्लेषण गरेर त्यसलाई कसरी निराकरण गर्न सकिन्छ, त्यो हिसाबले चाहिँ नगरपालिकाले आफ्ना क्रियाकलापलाई अगाडि बढाएको छ।
हुन्छ, यो शिक्षा ऐन 2076 निर्माण गरेर, शिक्षा नियमावली 2076 पनि निर्माण गरेर कानुनको शर्मा हुन्छ, पूर्ण सफल कानुनको शुभकामना पनि दिन चाहन्छु यो रेडियो कार्यक्रमको तर्फबाट। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई नजिकै गरेको नगर प्रमुख रनिङशील प्रतियोगिता र समग्र शिक्षा क्षेत्रको अवस्थाको बारेमा तपाईँ संक्षेपमा के भन्न चाहनुहुन्छ?
खास गरी गलकोट नगरपालिकाको शैक्षिक अवस्था हेर्ने हो भने हामी हाम्रो बढी विदेशी नै प्रवृत्तिले गर्दा हामी शैक्षिक गुणस्तरको सन्दर्भमा हामीले अपेक्षित सुधार ल्याउन नसकेको अवस्था अहिले देखिन्छ, र खास गरी शिक्षामा फेरि यहाँको समुदायले ठुलो लगानी गरेको मैले पाएँ। हरेक विद्यालयमा जाँदा स्थानीय स्तरबाट चाहिँ ठुलो स्रोतहरू जुटाइदिने, अक्षय कोषहरू स्थापना गरिदिने, स्थानीय स्रोतका शिक्षकहरूको व्यवस्थापनका लागि ठुलो लगानी गरेको मैले पाएँ। वास्तवमा त्यही हिसाबले चाहिँ त्यो बच्चाको पठन पाठनको सन्दर्भमा हामी सामूहिक हिसाबले चाहिँ सोच गऱ्यौँ र विद्यालयलाई अब एकीकरण गर्ने, समायोजन गर्ने, अनि के अरे हाम्रा शिक्षकहरूलाई, शिक्षक तथा विद्यालयको व्यवस्थापनको पक्षलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हिसाबमा चाहिँ अलि बढी केन्द्रित गर्न सक्यौँ भने समग्र यो गलकोटको शैक्षिक गुणस्तर
औपचारिक घोषणा मात्रै हुन बाँकी छ, त्यो अवस्थामा पूर्ण कानुनको पनि अपेक्षा राख्छौँ।
हस् हस् धन्यवाद यसको लागि। र खास गरी खेलकुद प्रतियोगिताको र शैक्षिक प्रदर्शनी सन्दर्भमा यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो। वास्तवमा गलकोट नगरकै सन्दर्भमा भनियो भने यो ठुलो एउटा शैक्षिक मेला पनि हो, सबैभन्दा ठुलो कार्यक्रम हो जस्तो चाहिँ मलाई लाग्छ। त्यसैले यो कार्यक्रममा सहभागी भइदिनु हुन म सबै विद्यालय परिवार, सङ्घ संस्थाहरू र अभिभावकजीहरूलाई चाहिँ मैले गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट विनम्र अनुरोध गर्दछु।
हुन्छ, समय र संवादको लागि यहाँलाई धेरै धन्यवाद।
हस् धन्यवाद। अब मेरा विचारहरू राख्ने जुन अवसर उपलब्ध गराइदिनु भयो यहाँहरूलाई पनि मेरो तर्फबाट हार्दिक धन्यवाद।
कार्यक्रम रेडियो चौतारीको आजको श्रृङ्खलामा हामीले विशेष गरी नगर प्रमुख रनिङशील प्रतियोगिता त्यसैसँगै जोडिएको गलकुट क्षेत्रको शिक्षाको अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि शिक्षा युवा तथा खेलकुद शाखाले गरिरहेको अभ्यास, गलकुट नगरपालिकाको प्रयासका बारेमा शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव पदमराज आचार्यसँग कुराकानी गरेका थियौँ। कार्यक्रम प्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए galkutfm@gmail.com इमेल गरी सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिने श्रोता तपाईँलाई धन्यवाद। प्रविधि संयोजनमा रहने मित्र सरिता खत्रीप्रति विशेष आभार व्यक्त गर्दै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।